मलाई यति धेरै आतुर समयले बनायो, मलाई यति धेरै आतुर समयले बनायो, डरपोक थिए बहादुर समयले बनायो, मलाई यति धेरै आतुर समयले बनायो। कलम छुने हातले आज तरबार उठाए, कलम छुने हातले आज तरबार उठाए, हो मलाई यति झुर समयले बनायो, डरपोक थिए बहादुर समयले बनायो। बस्न मन थियो सधैँ तिम्रै दायाँ बायाँ, बस्न मन थियो सधैँ तिम्रै दायाँ बायाँ, तर तिमीसँग दूर समयले बनायो, डरपोक थिए बहादुर समयले बनायो। कुनै बेला चलेकै हो कहानी मेरो पनि, कुनै बेला चलेकै हो कहानी मेरो पनि, हेर अहिले यस्तो झुर समयले बनायो, डरपोक थिए बहादुर समयले बनायो। सबैसँग राम्रै बोल्छु भन्दा भन्दै पनि, सबैसँग राम्रै बोल्छु भन्दा भन्दै पनि, मलाई फेरि रिसले चुर समयले बनायो, डरपोक थिए बहादुर समयले बनायो, मलाई यति धेरै आतुर समयले बनायो, मलाई यति धेरै आतुर समयले बनायो। दोलखाकी नारी श्रष्टा लक्ष्मी श्रेष्ठको यो सुन्दर गजल सँगै नमस्कार, नमस्कार अनि सुस्वागतम, साथै रात्रिकालीन अभिवादन गरे कार्यक्रम गजल सुधाको आजको अर्को नवीन श्रृंखलामा पनि उस्तै माया उस्तै मन साट्नका लागि उपस्थित भइसकेको छु। म कार्यक्रम प्रस्तुता कमल सरगम भने उत्पादन सहयोगी साहस भट्ट। रेडियो मिरमिरे 89.4 मेगाहर्जबाट प्रसारण हुने कार्यक्रम गजल सुधा तपाईँले देशका झण्डै 25 भन्दा बढी एफएम स्टेशन मार्फत एकैसाथ सुन्दै हुनुहुन्छ। काठमाडौँबाट रेडियो मिरमिरे 89.4 मेगाहर्ज सँगै तपाईँले हामीलाई सुनिरहनु भएको एफएम स्टेशनको नामहरू म यति बेला जानकारी गराउँछु। यति बेला हामीलाई पश्चिम आवाज रेडियो कैलाली, समर्पण एफएम 98.2 मेगाहर्ज 12, मुगुमा रहेको मुगु एफएम 107.4 मेगाहर्ज मुगु, कार्ड्स एफएम टिकापुर कैलाली 91.8 मेगाहर्ज, रेडियो जालापा 104.5 मेगाहर्ज नुवाकोट, सोसाइटी एफएम 89 मेगाहर्ज, रेडियो बागमती 91.5 मेगाहर्ज, त्यसै गरी हाम्रो मालिका एफएम टिकापुर कैलाली मार्फत पनि सुन्दै हुनुहुन्छ। त्यसै गरी तपाईँले यति बेला रोल्पामा रहेको रेडियो रोल्पा 93.8 मेगाहर्ज, रेडियो सेफर काभ्रे, र त्यसै गरी तपाईँले हामीलाई रेडियो छहारी काठमाडौँ, नेपालीको अनलाइन काठमाडौँ, अक्सिजन रेडियो, त्यसै गरी पीएमसी रेडियो, नेपाली संचार नेटवर्क अस्ट्रेलिया मार्फत पनि सुन्दै हुनुहुन्छ। अब छिट्टै तपाईँले सुन्न सक्ने रेडियोहरू, केही हप्ता पश्चात तपाईँले हामीलाई हजुरको रेडियो रामेछाप, त्यसै गरी काभ्रेमा रहेको प्राइम एफएम मार्फत पनि छिट्टै सुन्न सक्नुहुनेछ। यो त रह्यो विभिन्न रेडियो स्टेशन जुन गजल सुधा प्रसारण हुने रेडियो स्टेशनहरू हो। आजको विषयलाई जानकारी गराउँछु। आज हामी विशेषतः नयाँ गजलकारहरूसँग कुराकानी गर्छौँ, र जो नयाँ गजलकार तर नेपाली गजल इतिहासमा अलिकति नयाँ भएर पनि राम्रो सिर्जना कोर्न सफल भएकी गजलकारहरू र कोर्न सफल भएका गजलकारहरूसँग कुराकानी गर्छौँ। हामी नारी पुरुष दुवैलाई समान रूपमा यो वसाईमा ल्याउने गरेका छौँ, र आजको वसाई एक नारी गजलकारसँग कुराकानी गर्छु भनिसकेको छु, जो हुनुहुन्छ लक्ष्मी श्रेष्ठ आज हामीसँग हुनुहुन्छ। त्यसभन्दा अगाडि म सधैँ झैँ सुरुवातमा कार्यक्रमको सुरुवात गर्छु एउटा साङ्गीतिक गजल, मजा छुट्टै यो साङ्गीतिक गजल पश्चात आजको अतिथि लक्ष्मी श्रेष्ठसँग विशेष कुराकानी रहनेछ। उहाँका धेरै पछिल्लो पटक आएका गजलहरू, जसले गाएर पनि धेरै गजल सुनाउनुहुन्छ, सँगै उहाँका आवाजमा धेरै गजलका बारेमा र सँगै अन्य कुराकानीहरू पनि रहनेछ। उहाँका पारिवारिक सँगै उहाँका गजल यात्राका बारेमा पनि कुराकानी रहनेछ। त्यसभन्दा अगाडि विश्वमधुर साङ्गीतिक गजल हामी सुन्छौँ, सँगै लक्ष्मी श्रेष्ठसँगको विशेष कुराकानी जोड्न आउनेछौँ। रेडियो सेट छोडेर कतै नजानुहोस्।
कोझुली साँझ पारी भेट्न आउनु को मजा छुट्टै, लुकी लुकी करके नजर, लुकी लुकी करके नजर, लाउनु को मजा छुट्टै, कोझुली साँझ पारी भेट्न आउनु को मजा छुट्टै, हो मजा साथै दुनिया को आँख छली दुनिया को आँख छली एकांत में भेट्नु पर्दा हतारे मादुडेर आउनु को मजा छुट्टै लुकी लुकी करके नजर लाउनु को मजा छुट्टै दुई साँझ पारी भेट्न आउनु को मजा छुट्टै हो मजा छुट्टै कति बयान गरू रखै कति बयान गरू रखै कति बयान गरू रखै
यो सुमधुर सांगीतिक गजल पश्चात पुनः स्वागत छ मित्र कार्यक्रम गजल सुधा सुन्दै हुनुहुन्छ त्यसका विभिन्न रेडियो स्टेशन मार्फत हामीलाई सुन्दै हुनुहुन्छ काठमाडौँबाट रेडियो मिरमिरे 99.4 मेगाहर्ज मार्फत हामी गुन्जायमान छौं र आजको विषय हामी नयाँ गजलकारहरूसँग कुराकानी गर्ने विषय हो नयाँ तर गजल यात्रामा राम्रो छाप छोडिसक्नु भएका गजलकारको हिसाबले आज म कुराकानी गर्दैछु नेपाली गजलकी नारी हस्ती लक्ष्मी श्रेष्ठसँग लक्ष्मीजी स्वागत छ कार्यक्रम गजल सुधामा
हजुर धन्यवाद
के छ खबर पछिल्लो गजल यात्राको
हजुर एकदमै ठिक छ राम्रै छ रमाइलो छ भन्नुभएछ
रमाइलो छ है लेख्दैछ कलम चाल्दै हुनुहुन्छ
हजुर हजुर हल्का हल्का कोसिस गर्दैछु लेख्दैछु भन्नुभएछ
मैले भनिसके पछिल्लो पटक गजल यात्रामा नयाँ हस्तीहरू अझ नयाँ हस्तीमा पनि अलिकति दम भएका गजलकारहरू देखिन अलिकति गाह्रो छ तर यति बेला लक्ष्मी श्रेष्ठलाई पछिल्लो पटक धेरैले चिनेका छन् होइन गजलकारकै हिसाबले पनि धेरैले चिनेका छन् तपाईँलाई कस्तो लाग्छ
एकदमै खुसी लाग्छ मलाई लागेको थिएन कि म यसरी सबै समक्ष चिन्जान हुन्छु परिचित हुन्छु भनेर मलाई लागेको थिएन तर आज आएर धेरैले चिन्नुहुन्छ धेरैसँग परिचय भएको छ एकदमै खुसी लाग्छ
एउटा दोलाखा जुन गजलको त्यति उर्वर भूमि त होइन होइन काठमाडौँ बसेर एउटा नसा सिङ्गो नेपाललाई छुने एउटा माध्यम तपाईँले एउटा साहित्य सिर्जना र जुन गजल अँगाल्नु भएको छ होइन एउटा राम्रो पक्ष पनि हो नेपाली गजलको विकास र विस्तारका लागि तपाईँहरू जस्ता नयाँ सर्जकहरूको उपस्थित हुनुपर्छ र त्यसमा पनि राम्रो सिर्जना गर्ने सर्जकको उपस्थित हुनुपर्छ एउटा गजल सुनाउ होला र पारिवारिक कुराहरू सँगै जोडाउला
एउटा गजल सुनाउँछु मेरो गजल यसरी अघि बढ्छ समयले किन यस्तो जवानी बनायो समयले किन यस्तो जवानी बनायो पीडाको आँसुलाई कहानी बनायो समयले किन यस्तो जवानी बनायो पीडाको आँसुलाई कहानी बनायो ऊ ठुलै दुश्मन थियो दुनियाँले देखेकै हो यति जान्दा जान्दै एउटे सिरानी बनायो समयले किन यस्तो जवानी बनायो मेरा बाले सङ्गालेर राखेका ती यादहरू छिनभरमै किन उसले खरानी बनायो समयले किन यस्तो जवानी बनायो बरु डुब्नु हुन्थ्यो सधैँ उस्तै सपनीमा किन यति छिट्टै फेरि बिहानी बनायो समयले किन यस्तो जवानी बनायो एउटै प्रश्न आउँछ मेरो मानस पटलबाट सार्थीहरूको भिडमा किन राजधानी बनायो, समयले किन यस्तो जवानी बनायो, पीडाको आँसुलाई कहानी बनायो।
साँच्चै हो त, निकै उत्कृष्ट गजल।
धन्यवाद।
अब मैले लक्ष्मी श्रेष्ठसँग गजलको कुरा मात्र जोड्न चाहिँ तपाईँको पारिवारिक तर्फ पनि लागौ, होइन? कस्तो छ परिवारमा साहित्य माहौल, विशेषत गजलको माहौल कस्तो छ परिवारमा?
मेरो परिवारमा भन्नुपर्दा खासै साहित्यिक माहौल त होइन, हुन त म नै पहिलो व्यक्ति हो, तर मेरो हजुरबुवालाई एकदमै गाउन अथवा श्लोकहरू वाचन गर्न उहाँलाई एकदमै मनपर्छ, म उहाँबाट नै प्रेरित भएर यो क्षेत्रमा लागेकी हो।
जस हजुरबुबा जो आफ्नो परिवारकै ज्येष्ठ नागरिक भनौँ, होइन, ज्येष्ठ नागरिकबाटै यो क्षेत्रलाई अलिकति अँगाल्नु भएको छ, कस्तो खुसी हुनुहुन्छ परिवार?
हजुर, एकदमै खुसी हुनुहुन्छ। मेरो बाबा मम्मी भाइ बहिनी सबैले सपोर्ट गर्नु भएको छ, सबैजना खुसी हुनुहुन्छ। जस म पनि खुसी नै छु यही क्षेत्रमा लागेर।
प्राय गजलहरू रेडियोको माध्यमहरूबाट पनि प्रसारण हुन्छ, होइन? अनि त्यति बेला आफ्नो परिवारहरूलाई पनि सुनाउनु हुन्छ होला?
हजुर, एकदमै।
कस्तो खुसी हुनुहुन्छ त्यति बेला?
एकदमै खुसी हुनुहुन्छ। अब दोलखा जिल्ला त्यही पनि विकट नै भन्नुपर्छ जहाँसम्म, त्यस्तो ठाउँबाट आएर आफ्नो छोरीले अब रेडियोमा बोल्न सक्ने, रेडियोमा यसरी मेरो छोरीको यसरी वाचन हुँदैछ आउँदैछ भनिसकेपछि कुन बाबा मम्मी सायद खुसी नहुनु होला,
अहिले पनि सुन्दै हुनुहुन्छ होला?
हजुर, एकदमै एकदमै
खुसी लाग्छ। एउटा परिवारबाट पाएको हुन्छ नि सम्मान, खुसी, एउटा परिवारले दिएको साथले गर्दाखेरि पनि नेपाली साहित्यको एउटा सशक्त विधा गजललाई अगाडि बढाउनलाई अझ सहज हुन्छ भनिन्छ, होइन? किनभने यो विधा देख्दाखेरि सरल छ तर बुझ्दै गयो भने गहिरो पनि छ, होइन? त्यहाँभित्र पस्नलाई निकै गाह्रो छ। तपाईँ यति कठिन विधालाई किन अँगाल्नु भयो?
किन भन्दा पनि अब साहित्य भनेको यस्तो नसा रहेछ, जुन त्यहाँ जोसुकै पनि त्यहाँ प्रवेश गरिसकेपछि त्यहाँबाट चाहेर पनि कोही पनि भाग्न सक्दैन, निस्किन सक्दैन। म पनि त्यस्तै परे, खास म गजल भन्दा पनि पहिला कविताबाट नै साहित्य क्षेत्रमा प्रवेश गरेको हो।
कविता जस स्कुल जीवनमै लेख्नुहुन्थ्यो?
हजुर हजुर, लेख्न त म 5-6 क्लास पढ्दादेखि हल्का लेख्थेँ, तर मलाई आफूले रचना गरेको आफ्नो सृजना यसरी कलेक्सन गरेर राख्नुपर्छ भन्ने मलाई लागेन। त्यति बेला लेख्थ्यौँ सानो सानो हुँदा, त्यति नहुने प्रोग्रामतिर यताउता त्यो थाहा थिएन, सानै थियौँ, लेख्ने फाल्ने हुन्थ्यो। पछि फेरि अलिकति ग्याप भयो, फेरि 8-9 क्लासतिर आइसकेपछि फेरि म पढ्ने स्कुल। हजुर हजुर, अनि सरले एकदमै कवितामा मलाई गाउन मनपर्ने एकदमै फर्स्टमा, त्यसैले गर्दा पनि फेरि मैले निरन्तरता दिएँ। पछि हजुर जस्तै गजल क्षेत्रमा लाग्नुभएका, एकदमै माथि पुग्नुभएका सर्जकहरूसँग भेटघाट भयो, परिचय भयो, त्यस पछाडि गजल मन पर्न थाल्यो, त्यो क्षेत्रमा लागे, त्यहाँबाट निस्किन अलिकति गाह्रै हुँदो
रहेछ। एउटा तपाईँले गाउने कुरा गर्नुभयो, मैले अगाडि पनि सुरुवातमा यही कुरा जोडिरहेको थियो, पछिल्लो पटक जुन लयलाई अँगालेर गजल लेख्ने व्यक्तिहरूको निकै कमी छ, म पनि सक्दिनँ, किनभने त्यो अलिकति कठिनै विधा हो, र तपाईँले गजलको पनि यो गायन विधालाई अलिकति अँगाल्नु भएको छ पछिल्लो पटक, होइन? गजल गायन विधा पनि हो, गजल गायात्मक विधा हो, जसलाई नगाइकन गजल लेख्न भन्दा पनि यसलाई चाहिँ गजल गाउने विधा भनेर चिनिसकेपछि तपाईँले यसलाई अझ सँगसँगै लानु भएको छ। एउटा गजल गाएर सुन्नुहोस् न।
हस् हुन्छ, रुगा खुकीले अलिकति गाह्रो पारिरहेछ, तै पनि एउटा कोसिस गर्छु। अहिले नाकाबन्दीले धेरै सताएको छ नेपाललाई, यही सम्बन्धी एउटा गजल छ, गजल यसरी अघि बढ्छ। नेपालीको स्वाभिमान चुक्ने छैन याद गर, तिम्रो सामु डराएर लुक्ने छैन याद गर, ढाका टोपी ढल्काउने ढाका टोपी ढल्काउने स्वाभिमानी शिर हाम्रो, बैरीको त्यो हतियारले झुक्ने छैन याद गर, बैरीको त्यो हतियारले झुक्ने छैन याद गर, गोर्खाली हो वीर हामी, गोर्खाली हो वीर हामी, चिना हो के हैन कुन्नी, विश्वासको डोरी हाम्रो फुक्ने छैन यादगार, विश्वासको डोरी हाम्रो फुक्ने छैन यादगार, लड्ने परे लडौला, लड्ने परे लडौला, नला पानी किल्ला फेरि तर तिम्रो साथमा कहिले जुट्ने छैन यादगार, तर तिम्रो साथमा कहिले जुट्ने छैन यादगार, सयौं जाति भाष धर्म, सयौं जाति भाष धर्म, सुन्दर फुला बारे हाम्रो ग्रीष्मको खम्बा पनि सुक्ने छैन यादगार, ग्रीष्मको खम्बा पनि सुक्ने छैन यादगार, नेपालीको स्वाभिमान, नेपालीको स्वाभिमान चुक्ने छैन यादगार, तिम्रो सामु डराएर लुक्ने छैन यादगार, तिम्रो सामु डराएर लुक्ने छैन यादगार,
तिम्रो सामु डराएर लुक्ने छैन यादगार, निकै उत्कृष्ट गजल यति बेला हामी सुनिरहेका छौँ। तपाईँ यति बेला सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा, कुन रेडियोबाट सुन्दै छु भन्ने लाग्छ भने तपाईँ देशका विभिन्न एफएम स्टेशन मार्फत सुन्दै हुनुहुन्छ, उपत्यका भन्दा बाहिरबाट पनि हामीलाई सुन्दै हुनुहुन्छ, झण्डै 42 बढी जिल्लाहरूमा तपाईँले 89.4 मेगाहर्ज र अन्य एफएम स्टेशन गर्दाखेरि तपाईँले हामीलाई यति बेला झण्डै 60 बढी जिल्लाहरूबाट सुनिरहनु भएको छ। कस्तो लागिरहेछ कार्यक्रम, जस्तो लागिरहेछ त्यस्तै प्रतिक्रियाको पनि आवश्यकता छ। तपाईँ र हाम्रो एउटा सामिप्यता जोडिरहेका छौँ, आज अतिथि हुनुहुन्छ नेपाली गजलकी नारी अस्ति, जो गजल क्षेत्रमा खासै लामो समय भएको छैन लाग्नु भएको, तर छोटो समयमा धेरै चर्चा पाएकी र अलिकति धेरैले सुनिएको नाम हो लक्ष्मी श्रेष्ठ, जो पछिल्लो पटक अलिकति बढी गजल लेख्नुहुन्छ र बढी कार्यक्रमहरूमा पनि देखिनुहुन्छ। यसका बारेमा पनि म थप कुरा जोड्न चाहेँ। लक्ष्मीजी, अलिकति मैले यो सँगै जोड्न चाहेँ कि साहित्य कार्यक्रमहरूको बढी काठमाडौँ र यसमा अलिक बढी नजिकको जिल्लाहरूमा चाहिँ अलिक बढी साहित्य कार्यक्रमहरूमा सहभागिता तपाईँको धेरै देखिन्छ, के छ यसमा अलिक बढी के चासो छ हो तपाईँलाई यो कार्यक्रमहरूमा हिँडिराख्नुहुन्छ?
अब के भन्दाखेरि साहित्य भन्न बित्तिकै अब यस्तो प्रोग्राम छ, कार्यक्रम छ भनेर सम्झिनुहुन्छ, खुसी लाग्छ। अब कार्यक्रम छ है भनेर थाहा भइसक्न बित्तिकै चाहिँ अलिकति मनमा छुट्टै उमङ्ग हुन्छ, उत्साह हुन्छ,
कतै मिस गरिन्छ कि?
हजुर हजुर हजुर। अनि नयाँ व्यक्ति चिनिन्छ, थप कुरा जानिन्छ भन्ने एकदमै उत्साह हुन्छ मनमा। त्यसैले पनि अब कार्यक्रम छ भनिसकेपछि म घरमा बस्न सक्दिनँ, मैले मेरो टाइम मिलेसम्म, मैले भ्याउनेसम्म जहाँ पनि म प्रोग्राममा पुग्छु रमाइलो लाग्छ, त्यसैले पनि म प्रोग्राम प्राय प्रोग्रामहरू छुट्याउँदिनँ।
पढाइ कहाँ पुग्यो?
पढाइ कहाँ पुग्यो भन्नाले अहिले 12 दिएर बसेको, ब्याचलर जोइन गर्न
बाँकी छ। ब्याचलर जोइन गर्न बाँकी छ।
हजुर।
कुन विषय लिनु भएको छ?
मेरो म्यानेजमेन्ट हो।
म्यानेजमेन्ट, म्यानेजमेन्टको मान्छेले अलिकति गजल लेख्दाखेरि अलिक गाह्रो हुन्न, किनभने यो भाषाको विषय हो, तर तपाईँले त्योभन्दा बाहिर बसेर आफ्नो साहित्य सिर्जनालाई अलि अगाडि, हुन त साहित्यको घेराबन्दी हुँदैन, तैपनि गाह्रो हुन्छ कि भन्ने मैले प्रसङ्गलाई प्लस जोडे भने किन सजिलो छ?
सबैले मलाई यही कुरा सोध्नुहुन्छ, तर आफ्नो मनमा आफ्नो भित्री हृदयदेखि नै म यो गर्न सक्छु र म यो गर्न चाहन्छु भन्ने छ भने केही कुराले पनि छेक्दैन। मैले म्यानेजमेन्ट पढेँ, म त्यो मेरो क्षेत्र छुट्टै छ, आफूलाई रुचि भएको विषय भनेको मलाई साहित्य मनपर्छ, मैले अलिकति कोसिस गर्छु भनेदेखि नसक्ने सायद हुन्न होला जस्तो लाग्छ मलाई चाहिँ।
कविता सुरुमा लेख्नु भयो, कसलाई सुनाउनु भएको थियो?
कविता सुरुमा लेखेर मैले कसलाई सुनाएँ भने मेरो स्कुलमा पढाउने गुरु हुनुहुन्छ, आदरणीय गुरु मधुसूदन लामिछानेज्यू, उहाँलाई मैले जिन्दगी पनि बिर्सिन सक्दिनँ, उहाँले गर्नुभएकै कारणले उहाँकै प्रेरणाबाट म आज यहाँसम्म आएको छु, उहाँले नै हौसला दिनुभयो। मैले सुरुमा कविता लेखेर पनि उहाँलाई नै देखाउँथे र पछि पनि जति मैले कविता लेख्थेँ म छन्दमै कोसिस गर्थेँ, लेखिसकेपछि मैले उहाँलाई नै भयो कि भएन सर भनेर मैले उहाँलाई नै दिन्थेँ।
कुन छन्दबाट सुरु गर्नुभयो कविता?
सुरुमा मैले अनुष्टुप छन्द सुरु गरे।
अनुष्टुप कठिन भएन सुरुवातदेखि नै छन्दलाई अँगाल्दाखेरि?
कठिन त हल्का जुनसुकै काम गर्न पनि हुन्छ, त्यसले अब भित्री हृदयदेखि नै मैले अघि पनि भनिसके आफूमा चाह छ भने जतिसुकै कठिन भए पनि त्यसले हामीले सजिलै गर्न सक्छौँ जस्तो लाग्छ मलाई।
गजल सुरुवातमा कुन गजल लेख्नु भएको थियो याद छ?
सुरुवातको गजल त मैले सायद यहाँ छैन होला मसँग, पहिला लेखेको त्यति बेला थाहा थिएन त्यो गजल भयो कि भएन पनि थाहा थिएन, कोसिस गर्थे मन पर्थ्यो जे होस्, त्यो गजल चाहिँ अहिलेसम्म
छैन होला, हरायो होला होइन, किनभने सुरुवातको गजल त्यो प्रयास हुन्छ, प्रयास भएका सिर्जनालाई अलिकति मोटिभेट त गरिन्छ तर पनि त्यसलाई पहिले जस्तो भनेर चाहिँ हेर्न सकिन, तर पनि रमाइलो लाग्यो होला त्यो बेला होइन। अब सुरुवाती यात्राहरू त साहित्य यात्राहरू त निकै रमाइलो हुन्छ, सँगै मैले लक्ष्मीजीको धेरै विगतलाई कोट्याउने प्रयास गर्छु, सँगै तपाईँका सुन्दर गजलहरू पनि सुन्छु, एउटा गजल सुनौ न यति बेला।
एउटा गजल मैले गाउन चाहेर पनि त्यति गाउन सकिरहेको छैन र फुल्न नपाएको पिलामै झारिन्छ किन, मल मल जल गरी मनको बारीमा सारिन्छ किन र फुल्न नपाएको पिलामै झारिन्छ किन, तिमी बिना बाँच्न के सोच्नै सक्दिन सानो, तिमी बिना बाँच्न के सोच्नै सक्दिन सानो, यस्तै भन्नेहरूबाटै माया मारिन्छ किन, मल जल गरी मनको बारीमा सारिन्छ किन र फुल्न नपाएको पिलामै झारिन्छ किन, कुदी ठोकी बनाउँछ कुदी ठोकी बनाउँछ मूर्ति जस जसले यहाँ, उसैलाई नै मन्दिर पस्न बारिन्छ किन, हो उसैलाई नै मन्दिर पस्न बारिन्छ किन, मल जल गरी मनको बारीमा सारिन्छ किन र फुल्न नपाएको बेलामै झारिन्छ किन, प्रतिस्पर्धीहरू धेरै छन् प्रतिस्पर्धीहरू धेरै छन् मैले पनि देखेकै हुँ, फेरि उसैसँग मात्र हारिन्छ किन, मल जल गरी मनको बारीमा सारिन्छ किन र फुल्न नपाएको पिलामै झारिन्छ किन,
र फुल्न नपाएको पिलामै झारिन्छ किन। निकै उत्कृष्ट गजल यति बेला सुन्न पायौँ, अलिकति मैले कुरा जोड्न पाएँ, यो तपाईँ अलिकति साहित्य क्षेत्रहरूमा लागिरहँदाखेरि विभिन्न कार्यक्रमहरूमा हिँडिरहँदाखेरि यस्तो संस्थाहरूमा चाहिँ आबद्ध हुनुहुन्न?
संस्थाहरूमा आबद्ध भन्नाले अब म
कुनै संस्थाहरूमा सदस्यता लिनु भएको छ कि छैन?
त्यस्तो सदस्यता लिइसकेको चाहिँ छैन, तर संस्थामा आबद्ध चाहिँ छु नै भन्नुपर्छ।
कुन कुन संस्थामा हुनुहुन्छ?
परिवर्तन सरगम साहित्य प्रतिष्ठानमा चाहिँ म अब सदस्य छिटै सदस्य पनि बन्न गइरहेको छु, र अर्को संस्था आरम्भ जुन मैले मेरो साहित्यिक यात्रा पनि मैले आरम्भबाट नै स्टार्ट गरेको हो, त्यस पछाडि अनुपम साहित्य प्रतिष्ठान कलङ्की, धापासी साहित्य प्रतिष्ठान धापासी, लगभग यस्तो थुप्रै साहित्य प्रतिष्ठानहरू रहेको छ, अब सबैको नाम त मैले एकैचोटि सम्झिन सकिनँ।
तिनीहरूमा आबद्ध हुनुहुन्छ?
हजुर हजुर एकदमै।
कस्तो छ प्रतिष्ठानहरूले चाहिँ कतिको साथ दिएको छ?
साथ त अब एकदमै राम्रै छ भन्नुपर्छ, हरेक कार्यक्रमहरू प्राय मैले मेरो समय मिलेसम्म मैले छुट्याएको पनि छैन, उहाँहरूले पनि भुल्नु भएको छैन, जस लक्ष्मी श्रेष्ठ भनेर चिन्नुहुन्छ सम्झिनुहुन्छ, खुसी लाग्छ,
बोलाउनुहुन्छ, जान्नुहुन्छ, एउटा राम्रो प्रसङ्ग पनि हो। एउटा गजल सुन्छौ अनि हामी कार्यक्रमको मध्यभागतर्फ लाग्छौ।
मेरो गजल यसरी अघि बढ्छ, सधैँ पुज्ने ढुङ्गाबाट भगवान हराएपछि, सधैँ पुज्ने ढुङ्गाबाट भगवान हराएपछि, अझै आमा बेहोस छोरो जवान हराएपछि, सधैँ पुज्ने ढुङ्गाबाट भगवान हराएपछि, ऊ हिँड्न छाड्यो खुल्याम आज भोलि, ऊ हिँड्न छाड्यो खुल्याम आज भोलि, दुई नम्बरी धन्दा गरी स्वाभिमान हराएपछि, सधैँ पुज्ने ढुङ्गाबाट भगवान हराएपछि, बा करोड बाजे अरब पति नै भए पनि, बा करोड बाजे अरब पति नै भए पनि, सडकमै बाँच्छ नाति खानदान हराएपछि, सधैँ पुज्ने ढुङ्गाबाट भगवान हराएपछि, के पुज्छ खै अब ढिकुरो पुजारीले पनि, के पुज्छ खै अब ढिकुरो पुजारीले पनि, आफ्नै बाला पुरेको चिहान हराएपछि, सधैँ पुज्ने ढुङ्गाबाट भगवान हराएपछि, अन्तिम सेल चिनिन छाडेकी हुँ म बिन्दास भनेर हो चिनिन छाडेकी हुँ म बिन्दास भनेर मेरो आफ्नै ओठको मुस्कान हराएपछि हो मेरो आफ्नै ओठको मुस्कान हराएपछि सधैँ पुज्ने ढुङ्गाबाट भगवान हराएपछि अझै आमा बेहोसहरु जवान हराएपछि अझै आमा बेहोसहरु जवान हराएपछि
अझै आमा बेहोसहरु जवान हराएपछि निकै निकै उत्कृष्ट गजल हामीले यति बेला सुनिरहेका छौँ। लक्ष्मी श्रेष्ठको यो आवाज हो, आवाजमा पनि निकै दम छ, वाचन शैलीदेखि लिएर उहाँको गायन शैली सबै उत्कृष्ट छ। साँच्चैकै तपाईँले छुट्याउनुहुन्न नयाँ जस्तो लागिँदैन, तर नयाँ सर्जक हुनुहुन्छ त धेरै कुराहरू बुझ्नु भएको पछिल्लो पटक कि नारी स्रष्टाको रूपमा मैले लिएको हुँ। यो उदाहरणीय हुन्छ, कोही कोही व्यक्तिहरू यस्ता उदाहरणीय गजलकारहरूको रूपमा पनि हामीले यो बसाइहरूमा ल्याउने गर्छौँ, जसमा लक्ष्मी श्रेष्ठ पनि नेपाली साहित्यकी एक उदाहरणीय साहित्यकार भनेर चिन्छु म। अब भने हामी कार्यक्रमको मध्यभागतर्फ लाग्छौँ, मध्यभाग पश्चात पनि लक्ष्मी श्रेष्ठसँगको बाँकी निकै महत्वपूर्ण कुराकानी रहनेछ। मध्यभाग पश्चात कार्यक्रम गजल सुधा सुन्दै गर्नुहोला।
बनाओ टिहल्ला चलाए रगायो, बनाओ टिहल्ला चलाए रगायो, कोमल मोटु मेरो, कोमल मोटु मेरो जलाए रगायो, बनाओ टिहल्ला चलाए रगायो, कोमल मोटु मेरो जलाए रगायो, जुनी जुनी सँगै कटाउला भन्दै, जुनी जुनी सँगै कटाउला भन्दै, पिरातीको खेलमा, पिरातीको खेलमा छलाए रगायो, जुनी जुनी सँगै कटाउला भन्दै, पिरातीको खेलमा छलाए रगायो। नमस्कार, म गजलकार लक्ष्मी श्रेष्ठ, तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम गजल सुधा आत्मीय मन कमल सरगमको साथमा।
कार्यक्रमको मध्यभाग पश्चात पुनः स्वागत छ मित्र। कार्यक्रम गजल सुधाको साथमा हुनुहुन्छ म कमल सरगम छु तपाईँसँग, र तपाईँ असंख्य श्रोताहरू मसँगै हुनुहुन्छ। आजको बसाई अतिथि विशेष र नवसर्जकहरूसँग समाहित बसाई हो। नवसर्जक भन्ने बित्तिकै नयाँ पुस्ताका गजलकारहरूसँग विशेष कुराकानी गर्ने बसाई हो, नयाँ पुस्तकका गजलकारहरूसँग कुराकानी गर्ने विशेष बसाई हो। र आज हामी लक्ष्मी श्रेष्ठसँगको विशेष कुराकानी जोडिरहेका छौँ। आज अलिकति असन्चो भएको बापत पनि उहाँ कार्यक्रमलाई समय छुट्याएर आउनु भएको छ। यो रात्रि प्रहारमा तपाईँहरू हुनुहुन्छ र तपाईँ कस्तो बेलामा हुनुहुन्छ, विभिन्न नयाँ रेडियोहरूबाट पनि यति बेला हामीलाई सुन्दै हुनुहुन्छ। केही नयाँ रेडियोहरू थपिएका छन् जुन जुन एफएम स्टेशन मार्फत हामीलाई नयाँ एफएम स्टेशन मार्फत सुनिरहनु भएको छ, तपाईँहरूको पनि प्रतिक्रियाको आवश्यकता छ। लक्ष्मीजी पुनः स्वागत छ कार्यक्रममा।
हजुर धन्यवाद।
अब जोड्छु म अलिकति बढी गजलको विषयमा, होइन यो गजल भन्ने त तपाईँलाई थाहा होला
होइन,
यसको ज्ञान कसरी सुरु भयो, कसले सिकायो तपाईँलाई
गजल भन्ने? मलाई जहाँसम्म गजलको बारेमा सबै कुरा त थाहा छैन, अलिकति सुरु सुरुमा मैले अघि नै पनि भनिसकेको छु, आरम्भबाट मेरो साहित्यिक यात्रा आरम्भ भएको। त्यहीँनिर आरम्भमै हुनुहुन्थ्यो एकजना दिदी सुशीला खड्का हसिना भन्ने, उहाँले पनि गजल यस्तो हुन्छ है नानी भनेर सिकाउनु हुन्थ्यो। इन्दु अंशु हुनुहुन्थ्यो अग्रज, उहाँहरूबाट पनि मैले थोरै सिकेँ। जहाँसम्म हजुरहरू हुनुहुन्छ साथमा, हजुरहरूबाट पनि धेरै कुरा सिक्दै आइरहेको छु, र पनि मलाई गजलको बारेमा सबै कुरा, सबै ज्ञान भने चाहिँ छैन नै।
अब यसो भनौँ, सबै ज्ञान र पुख्त हुनलाई त टाइम पनि लाग्छ, किनभने यो समय लाग्ने विषय हो। अझै पनि अग्रजको पनि त पूर्ण रूपमा गजलको ज्ञान पुरा भयो भनेर भन्नुहुन्न उहाँहरू, होइन? हामी त एउटा चेला हौ, सिक्दैछौँ, तैपनि गजलको ज्ञान जोस तपाईले यस्तै संस्थाहरूमा साहित्य संस्थाहरूमै कार्यक्रमतिर निरन्तर हिँड्दाखेरि नै सिक्नु भयो होइन एउटा तपाईँका आवाजमा गायन गजल सुन्छौ होला किनभने धेरै ती तपाईँका गजलहरू आज सुनिरहेका छौँ र तपाईँले वाचन गर्नुभएका गजलहरूलाई पनि निरन्तर हामीले सुनिरहेका छौँ एउटा तपाईँकै आवाजमा एउटा गजल गाइदिनुहोस् न
यो चाहिँ खासमा भूकम्प विशेष भूकम्प गएर पछि कोरेको गजल भन्नुभएको छ त्यही सम्बन्धी रहेको छ गाउन कोसिस
गर्छु
मेरो गजल यसरी अघि बढ्छ मेरे देशमा गट्टावा फलाउने सोच माछु आत्मनिर्भर राष्ट्र भने कहलाउने सोच माछु अझै कतै बाँकी भए अझै कतै बाँकी भए दाजु भाइ बिचको पर्खा गल्लाएर अझै देखि ढलाउने सोच माछु गल्लाएर अझै देखि ढलाउने सोच माछु सकिएन समयलाई सकिएन समयलाई जित्न रात ढाल्यो सिर अब आफै धरार ठडाउने सोच माछु अब आफै धरार ठडाउने सोच माछु मौका होस् या चुनौती नै मौका होस् या चुनौती नै सामना त गर्ने नै छु आवारी से लास सबै जलाउने सोच माछु आवारी से लास सबै जलाउने सोच माछु गाँस ढाल्यो बाँस ढाल्यो गास ढाल्यो बास ढाल्यो बाँकी भाषा जे जाति वल्लो पल्लो ऐचो पैचो चलाउने सोच माछु वल्लो पल्लो ऐचो पैचो चलाउने सोच माछु फुट्ने हैन मेलावा फुट्ने हैन बेला झुट्नु पर्ने भएको छ नेपाली बिच आत्मीयता बढाउने सोच मासु नेपाली बिच आत्मीयता बढाउने सोच मासु मेरे देशमा गट्टावा मेरे देशमा गट्टावा फलाउने सोच माछु आत्मनिर्भर राष्ट्र भने कहलाउने सोच माछु आत्मनिर्भर राष्ट्र भने कहलाउने सोच माछु
आत्मनिर्भर राष्ट्र भने कहलाउने सोचमा छु निकै उत्कृष्ट गजल गाउनु भयो एउटा म लक्ष्मीजीसँग यो कुराकानी पनि जोड्न चाहे तपाईँलाई गीतै गाउन चाहिँ रहर छैन किनभने तपाईँको स्वरले अलिकति साथ पनि दिन्छ जस्तो लाग्छ एउटा गायन क्षेत्रमै लाग्यो भने पनि तपाईँको ठुलो भविष्य छ जस्तो लाग्छ मलाई
अब यो गायन क्षेत्रमा रहर नभएको त पक्कै पनि होइन म सानो छँदा पनि अब गाउँतिर पूजा जात्रा भन्न बित्तिकै मैले काहीँ पनि छुटाउँदिनँ दोहोरी गीत एकदमै मनपर्ने मलाई दोहोरी गाउन जतिसुकै टाढा भए पनि आफ्नो दाजु दिदीहरूको साथ लिएर बाबाहरूको साथ लिएर भए पनि जतिसुकै टाढा टाढासम्म भए पनि मैले यस्तो कार्यक्रमहरू पाएँ काहीँ पनि छुटाउँथेन पहिले पनि र अहिले पनि जहिलेसम्म मेरो समयले साथ दिइरहन्छ तबसम्म यसो गाउने प्रोग्रामहरू भनेपछि त झनै एकदमै रमाइलो लाग्छ जे सबैले भन्नुहुन्छ खुसी लाग्छ
यसरी तपाईँ रेडियोको माध्यमबाट कतिको हिँड्नु भएको छ
रेडियोको माध्यमबाट भन्नाले त्यति धेरै
अन्तर्वार्तै दिनुभएको छ
अन्तर्वार्तै दिएको त एकचोटि 9 क्लासमा हुँदा जहाँसम्म लाग्छ भानु जयन्तीको अवसरमा पारेर स्कुलबाट कार्यक्रमको लागि म स्कुलबाट छनौट भएरै गएको थिएँ भ्यालीभ्यू इङ्ग्लिस स्कुलमा। त्यही भानु जयन्तीकै कार्यक्रमको लागि गएको थिएँ। त्यहाँनिर गीतिलयमा एउटा कविता वाचन भएको थियो मेरो। त्यो कविता चाहिँ दोस्रो श्रेणीमा आएछ र त्यही कार्यक्रमबाटै म रेडियो
यस गाउँकै रेडियोबाट तपाईँ अगाडि बढ्नु भएको थियो। काठमाडौँकै यतै उपत्यकाकै
उपत्यकाकै एउटा रेडियो त्यही कार्यक्रममा दोस्रो श्रेणी आएको हुनाले त्यहीबाट नै म स्टार एफएममा एकचोटि इन्टरभ्यूको लागि गएको थिएँ नाइन क्लासमा पढ्दा। त्यस पछाडि यही नै हो एफएम इन्टरभ्यू कार्यक्रम। तर एफएमहरूमा फोन गर्ने चाहिँ मलाई एकदमै मनपर्छ, गाउन एकदमै मनपर्ने भएको।
अब हामी अन्तिममा छौँ होइन, अब सायद तपाईँको गजल त्यो नै अन्तिम रह्यो जस्तो लाग्यो। अब म केही कुरा तपाईँसँग महत्त्वपूर्ण केही कुरा जोड्छु, तपाईँले त्यसका केही उत्तरहरू भन्नुपर्छ होइन। गजल के हो जस्तो लाग्यो?
गजल जीवन जस्तो, जीवन जगत जस्तो लाग्छ मलाई चाहिँ मेरो विचार।
जीवन जगत र आफ्नो आत्मालाई अगाडि बढाउने सिर्जना नै गजल हो होइन। अब तपाईँ दुईजना आमा र बुबा रोज्नु पर्यो भने कसलाई रोज्नुहुन्छ?
ओहो, एकदमै गाह्रो प्रश्न सोध्नु भयो। मेरो लागि आमा बुबा दुवैजना बराबर हुनुहुन्छ, तै पनि भन्नै पर्ने
मम्मी रोज्नुहुन्छ होइन। अब भगवान्ले तपाईँले एउटा मात्र कुरा माग र जुन कुरा चाहिँ तेरो इच्छा पुरा गरिदिन्छु भन्यो भने के कुरा माग्नुहुन्छ होला?
म मेरो बाल्यकाल
फर्काएर भगवान्ले दिनु भए अझ रमाइलो हुन्थ्यो भन्ने हो है? किनभने ती रमाइलो पलहरू फरक थियो होला बाल्यकाल, त्यो अझ त्यति बेला खेलेका खाएका बालापनहरू फरक हुन्छ होइन। र तपाईँले जुन कुरा, जुन लक्ष्य चाहिँ म अझ माथि पुग्छु र जुन कुरा चाहिँ मलाई अझ सबै परिवारले साथ दिए हुन्थ्यो भन्ने कुरा केही छ जुन अहिले रेडियोकै माध्यमबाट सुनाइदिँदा अझ परिवारले सुनिरहेको हुन्छ होइन?
मेरो परिवारबाट कुनै पनि कुरामा रोकटोक छैन। मैले जे गर्छु मेरो बाबा मम्मीलाई, मेरो खुसी नै मेरो बाबा मम्मीको खुसी हो र मैले जे काम गर्दै आइरहेको छु त्यसमा फुल्ली मेरो बाबा मम्मीको सपोर्ट छ र मैले त्यस्तो कुनै पनि गुनासो राख्नुपर्ने मलाई लाग्दैन। मेरो बाबा मम्मीले अहिलेसम्म जहाँ छु म मेरो बाबा मम्मीको साथ र सहयोगको कारण नै छु।
अन्तिम प्रश्न छ तपाईँसँग होइन, यो सोध्नै पर्ने प्रश्न पनि हो, भोलि पाँच वर्षपछि मैले लक्ष्मी श्रेष्ठलाई कस्तो अवस्थामा देख्छु? मैले यही रेडियोमा निम्ता गर्नु पर्यो भने के तपाईँ यही साहित्य क्षेत्रबाट कतै पलायन त हुनुहुन्न?
त्यो कदापि पनि हुन सक्दैन। मैले चाहेर पनि म त्यहाँ यो क्षेत्रबाट म टाढा हुन सक्दिनँ, म यही क्षेत्रमा हुनेछु। आज जुन लक्ष्मी श्रेष्ठ देख्नु भएको छ भोलि पनि त्यही नै हुनेछ।
त्योभन्दा त केही फरक होला, किनभने पाँच वर्षपछिको त परिवर्तन त धेरै आउला नि यही क्षेत्रमा लाग्नुभयो भने। हुन्छ लक्ष्मीजी, तपाईँको यो महत्वपूर्ण समय र साथका लागि धन्यवाद छ। र अन्तिममा केही भन्न छुटाउनु भएको छ गजल सुधा सुनेर बस्नुभएका श्रोता र गजल सुधा परिवारलाई के भन्नु छ?
अब त्यस्तो खासै छुटेको जस्तो त लाग्दैन, जसले गजल सुधा कार्यक्रम सुनेर बसिरहनु भएको छ, साथ दिइरहनु भएको छ, यहाँ सम्पूर्णलाई धन्यवाद र हजुरलाई पनि धेरै धेरै धन्यवाद यहाँसम्म बोलाएर मेरो अन्तरङ्ग कुराकानी मनका कुराहरू भन्न मौका दिनुभयो र प्राविधिक संयोजन पाटोमा रहनुभएका सास भट्टजीलाई पनि धेरै धेरै धन्यवाद। साहित्यलाई माया गर्नुहोस्, जहाँ रहनुहुन्छ जस्तो अवस्थामा रहनुहुन्छ आफूले सकेसम्म साहित्य फाँटलाई साथ दिनुहोस् भन्न चाहन्छु।
र तपाईँलाई सम्पर्क गर्ने कुनै माध्यम छ भने, हुन त मोबाइल नम्बर दिन मिल्दैन होला किनभने एउटा पहिलो कुरा त नारीलाई अलिक अप्ठ्यारो पनि यो कुरामा पर्छ, अलि अब सहजता यो होला कि तपाईँको इमेल कुनै सम्पर्क माध्यमहरू सरल रूपमा भेट्न सक्ने सामाजिक सञ्जालहरू छन् दिनु होला।
मलाई लक्ष्मी श्रेष्ठ भनेर सर्च गर्नुभयो भने पक्कै पनि भेट्नुहुन्छ, चिन्नुहुन्छ। जो जातिले लक्ष्मी श्रेष्ठ सर्च गर्नुभयो भने फेसबुकमा भेटाउन सक्नुहुन्छ।
हुन्छ, तपाईँलाई धेरै धेरै धन्यवाद।
हस्, धन्यवाद।
उहाँ हुनुहुन्थ्यो नेपाली साहित्यकी एक नारी हस्ती जो पछिल्लो पटक राम्रो बनेर आएकी नारी गजलकार लक्ष्मी श्रेष्ठ। अब भने उहाँसँगै वर्षाईबाट म कमल सरगम पनि छुट्टिने बेला भइसकेको छ। एक घण्टासम्म तपाईँले रेडियो सेटबाट, आफ्नै रेडियो सेटबाट साथ दिनुहुने भयो। प्राविधिक संयोजनका सम्पूर्ण प्राविधिक सारथीहरूप्रति आभार प्रकट गरे। विशेष धन्यवाद रहे तपाईँ श्रोताहरू जसले मेरो आवाज अनि आजका अतिथिको आवाज सुनेर साथ दिनुभयो। र तपाईँ सम्पूर्णप्रति आभार प्रकट गर्दै अर्को हप्ता अर्को नवीन श्रृङ्खलामा यसरी नै यस्तै कुराकानी र यस्तै भलाकुसारीसँगै यस्तै सृजनाहरूसँग डुबुल्को मार्ने बाचा गर्दै म कमल सरगम छुटिन्छु। हवस् त, शुभरात्री।